यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तत्कालै सम्बोधन गर्नुपर्ने काम र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विकास निर्माण सहित दीर्घकालीन महत्वका योजना वर्गीकरण गर्ने सरकारको तयारी। आगामी वैशाख 2 गतेदेखि देशभर आर्थिक गणनाको काम शुरू हुँदै तयारी अन्तिम चरणमा। एक वर्षको अवधिमा 7648 विपदका घटना घटेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क। आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न सरकारले निर्देशन दिएपछि नेपाल चिकित्सक संघको ध्यानाकर्षण। र पाकिस्तानको इस्लामाबादमा अमेरिका इरान बीच वार्ता जारी। होर्मुज जलडमरूको विषय वार्ताको मुख्य चुनौती।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने काम र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विकास निर्माण सहित दीर्घकालीन महत्वका योजना वर्गीकरण गरेर सम्बोधन गर्ने गृह कार्य अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले 6 प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित सांसदसँग गर्नुभएको संवादपछि प्राप्त सुझावलाई वर्गीकरण गरेर सम्बोधन गर्ने तयारी सरकारले थालेको हो। प्रधानमन्त्री शाहसँगको संवादमा कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यले राख्नुभएका सुझावलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययनका लागि वर्गीकरण गरेको छ। प्रधानमन्त्री शाहले पनि सुशासनलाई सर्वोपरि मानेर तत्काल गर्नुपर्ने काम सम्बोधन हुने र दीर्घकालीन महत्वका विकास निर्माण सहित अन्य परियोजनालाई आवश्यकताका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समावेश गरिने प्रष्ट पारिसक्नु भएको छ। प्रधानमन्त्री कार्यालयले सार्वजनिक सरोकारका विषय, सरकारी विद्यालय, स्वास्थ्य, शिक्षा, यातायातमा आमूल परिवर्तन गर्ने सहितका विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने गरी राखेको छ। सांसदले राखेका 1500 भन्दा बढ़ी सुझावमा सार्वजनिक यातायातको सुधार, हवाई सेवालाई अझै व्यवस्थित बनाउने, सड़क स्तरोन्नति, फोहोर व्यवस्थापन, धार्मिक पर्यटन प्रवर्धन, डिजिटल प्रविधियुक्त सेवा प्रणाली विकास सहितका सुझाव दिएका थिए। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति श्रृंखलामा अवरोध र बढ़दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनु भएको छ। मौरिससको पोर्ट लुइसमा हिजो शुरू भएको 9 हिन्द महासागर सम्मेलनमा वहाँले मध्य पूर्वमा भइरहेका द्वन्द्वबाट नेपाल सहित सिंगो विश्व नै प्रभावित भएको उल्लेख गर्नुभयो। मन्त्री खनालले द्वन्द्वका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएका र त्यसले इन्धन मूल्य, आपूर्ति श्रृंखला र जीविकोपार्जनमा समेत प्रभाव पारेकाले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोड़िएको धारणा राख्नुभयो। वहाँले नेपाल संवादको साझेदार, भूपरिवेश विष्टित राष्ट्रहरूको आवाज र पहाड़ तथा महासागर बीचको सेतु बन्न तयार रहेको बताउनुभयो। नेपाल भूपरिवेष्टित मुलुक भए पनि हिन्द महासागरसँग यसको सम्बन्ध प्राचीन, स्वाभाविक र अविभाज्य रहेको उल्लेख गर्नुहुँदै मन्त्री खनालले इतिहासमा नेपाली व्यापारी, तीर्थयात्री र विद्वानहरूले हिमालदेखि महासागरसम्म जोड़ने मार्गहरू प्रयोग गरेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि बहिरंग ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ। सरकारले शनिबार र आइतबार दुई दिन विदा गर्ने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा सञ्चालन गर्न र सट्टा विदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो। निर्देशन प्राप्त भएपछि संघले एक विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ़दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाई हुने भएकाले आइतबार बहिरंग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो। चिकित्सक तथा स्वास्थ्य कर्मीले 9-5 बाहेक अनकल राउण्ड तथा आकस्मिक लगायत 24 घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको जनाएको छ। पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने संघको ठहर रहेको छ। विभिन्न अस्पताल तथा प्रतिष्ठानले फरक फरक सूचना जारी गरेका छन्। त्रिवी शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतले आकस्मिक बाहेक आइतबार बहिरंग सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेएनजी आन्दोलनकी घाइते एकता शाहलाई निशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको स्पष्ट पारेको छ। मन्त्रालयले हिजो प्रेस विज्ञप्ति जारी गर्दै सो समाचारप्रति ध्यानाकर्षण भएको समेत जनाएको छ। जारी विज्ञप्तिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 अनुसार व्यवस्था गरिएको निशुल्क छात्रवृत्ति कोटा अन्तर्गतको नभएर अतिरिक्त कोटाका रूपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुपरिवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ। आगामी वैशाख 2 गतेदेखि देशभर आर्थिक गणनाको काम शुरू हुनेछ। कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ। गणनाका लागि करिब 5,000 जनशक्ति परिचालित भएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसायी तथा सरोकार भएकाहरूलाई आग्रह गर्नुभएको छ। वहाँले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोड़िएको तथ्याङ्क संकलनको महत्वपूर्ण कार्यमा योगदान गर्न पनि अनुरोध गर्नुभएको छ। गणनामा आर्थिक क्षेत्रका 18 क्षेत्रको आधारभूत विवरण संकलन हुनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल 7,648 विपदका घटना हुँदा आगलागी र डढेलोसँग जोड़िएका घटना सबैभन्दा बढ़ी छन्। कुल विपदका घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढ़ेको छ। आगलागी र त्यससँग जोड़िएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अपनाउनु पर्ने प्राधिकरणको तथ्याङ्कले देखाएको छ। ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति र असावधानी बढ़ी भएको तथा बढ़ी जिम्मेवार हुने प्राधिकरणको भनाई छ। प्राधिकरणका अनुसार गत वैशाख 1 गतेदेखि यही चैत्र 27 गतेसम्मको अवधिमा देशभर आगलागीका 3,720 घटना भएका छन्। आगलागीमा परेर 105 ज्यान गएको छ। त्यस्तै 571 घाइते भएका छन् भने 4,260 परिवार प्रभावित भएका छन्। सो अवधिमा डढेलोको घटना 328 भएका छन्। डाँडा काँडा धुवाले ढाकिने तथा जंगल डढेर राताम्य हुने दृश्य स्याङ्जामा हरेक वर्षको चैत वैशाख महिनामा सामान्य जस्तै देखिँदै आएको थियो, तर यस वर्ष वन डढेलोका घटनाहरू उल्लेखनीय रूपमा घटेका छन् र वन क्षेत्रहरूमा हरियालीको मात्रा स्पष्ट रूपमा वृद्धि भएको देखिन्छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अरियालको रिपोर्ट।
डाँडा काँडा धुवाले ढाकिने र जंगल डढेर रातै हुने दृश्य स्याङ्जाका लागि हरेक वर्षको चैत वैशाखमा सामान्य जस्तै थियो, तर यसपालि भने अवस्था फरक देखिएको छ। वन डढेलोका घटना उल्लेखनीय रूपमा घटेका छन् र वनैभरि हरियाली देखिन्छ। डिभिजन वन कार्यालय स्याङ्जाको तथ्याङ्क अनुसार 2080 सालमा झण्डै 497.2 हेक्टर वन डढेलोबाट प्रभावित भएको थियो, तर 2081 घटेर जम्मा 24 हेक्टरमा सीमित रह्यो। चालू वर्षमा पनि आदिखोला गाउँपालिकाको राम्ची क्षेत्रमा लागेको सामान्य डढेलो बाहेक अन्यत्र ठूलो क्षति नभएको जनाइएको छ। फागुन सहितको सुक्खा समयमा समेत परेको वर्षाले वन क्षेत्रलाई हरियाली बनाई राख्न सहयोग पुगेको छ। साथै कार्यालयले सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रम डढेलो नियन्त्रणका पूर्व तयारी तथा स्थानीयको सक्रियताले समेत डढेलो न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत सन्तोष पोखरेलले बताउनुभयो।
अहिले जनरली हेर्यौं भने विगतका वर्षहरूमा भन्दा यस वर्ष चाहिँ कम डढेलो हुनुको मुख्य कारण त प्री मनसुन पनि हो र अर्को चाहिँ स्थानीय तह एवं हाम्रो डिभिजन वन कार्यालयको प्रचार प्रसार कार्यक्रम एवं जनताहरूमा पनि अलिकति सचेतना वृद्धि भएको डढेलो लगाउनेलाई यस वर्ष हामीले कारवाही पनि गरेका छौँ कतिपय ठाउँमा, त्यसले गर्दा पनि घटनाहरू कम भएका छन्।
पतझरका कारण सुक्खा हुने स्याङ्जाका पाखा पखेरामा यस वर्ष वन विनाश न्यून हुँदा जिल्लाभर रहेका 525 सामुदायिक वनहरू सुरक्षित रहन सफल भएका छन्। यद्यपि फागुनदेखि वैशाखसम्मको समय अझै पनि डढेलोको दृष्टिले संवेदनशील मानिने भएकाले थप सतर्कता आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन्। हालसम्मको उपलब्धिलाई निरन्तरता दिन सके स्याङ्जा अन्य जिल्लाका लागि उदाहरणीय बन्न सक्ने देखिन्छ। क्रान्ति अर्याल, रेडियो नेपाल, स्याङ्जा।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई सुदृढ बनाउन र जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन गर्न सकिने बताउनु भएको छ। अखिल नेपाल महिला संघ क्रान्तिकारीले हिजो पार्टी मुख्यालय पेरिस टाडामा आयोजना गरेको राजनैतिक प्रशिक्षणमा वहाँले आफूहरू संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्नुभयो। संयोजक दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनबाट जुन शक्ति विजयी भए पनि सबैको जीत हुने राख्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले सामाजिक न्याय सहित मुलुकको समग्र आर्थिक विकासको निम्ति सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर जानुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा हिजो आयोजित कार्यक्रममा सांसदहरूले निजी क्षेत्रको पूँजीलाई बलियो बनाउन सकेको खण्डमा मात्रै देशले आर्थिक विकासको गति लिनुपर्नेमा गति लिनेमा जोड़ दिनुभयो। रासोपाका सांसद मनीष झाले सरकारले निजी क्षेत्रबाट संचालित साना लगानीका उद्यमलाई प्राथमिकताका साथ अघि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। सांसद सुशान्त वैदिकले सरकारले उद्यमशीलताको विषयलाई प्राथमिकता दिएको बताउनुभयो। बैतडीको पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य शिविरबाट कुल 242 जना महिलाले सेवा लिएका छन्। महिलाहरूको प्रजनन स्वास्थ्यप्रति सचेतना वृद्धि गर्ने तथा प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले संचालित शिविरमा सेवा लिन गएका मध्ये 155 जना महिलाको पाठीघरको मुखको क्यान्सर परीक्षण गरिएको पाटन नगरपालिकाले जनाएको छ। संवाददाता गोविन्द पन्तको रिपोर्ट।
नगरपालिकाको वडा नम्बर 3 गुजर स्वास्थ्य चौकी, वडा नम्बर 9 स्थित आधारभूत स्वास्थ्य केन्द्र टकर, वडा नम्बर 2 स्थित सिलङ्गा स्वास्थ्य चौकी र वडा नम्बर 4 स्थित भूमेश्वर स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको बताउनुहुन्छ स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
चारवटा स्वास्थ्य चौकीहरूमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरेका हौ। यसको मुख्य उद्देश्य भनेको अब महिलाहरूमा विभिन्न खालका प्रजनन स्वास्थ्य समस्याहरू हुन्छन्, जस्तै पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर हुने, प्रसव फिस्टुला जस्तै प्रकारका अन्य स्वास्थ्य समस्याहरू, तल्लो पेट दुख्ने, खोर पानीहरू बग्ने खालका प्रजन स्वास्थ्य समस्याहरू हुन्छन्। ती स्वास्थ्य समस्याहरूको समयमय चिकित्सक र स्वास्थ्य कर्मी मार्फत पहिचान गर्ने, पहिचान भएका समस्याहरूको उपचार व्यवस्थापन गर्ने उद्देश्यका लागि नगरपालिकाको आयोजनामा प्रजन स्वास्थ्य शिविर सञ्चालन गरिएको।
शिविरमा सेवा लिन आएका मध्ये 155 जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। ती मध्ये 3 जनामा पोजेटिभ देखिएपछि उनीहरूलाई थप उपचारका लागि सिफारिश गरिएको बताउनुहुन्छ गुजर स्वास्थ्य चौकीका प्रमुख विष्णु पन्त।
पाठेघरको काम खोज्ने रोगहरूको दुईजना बिरामी फेला भयो भने चाहिँ पाठेघरको मुखको क्यान्सरको एकजना शंकास्पद बिरामी भेटिएको छ, जसलाई हामीले रिफर गरेका थियौँ स्वास्थ्य उपचारको लागि धनगढी जानु भएको छ भन्ने खबर पाएको थिएँ।
यस्तै 12 जना महिलाको पाठेघर खसेको समस्याको पहिचान र व्यवस्थापन गरिएको छ भने 35 जना गर्भवती महिलाहरूको अल्ट्रासाउण्ड गरिएको छ। अल्ट्रासाउण्ड गर्दा जटिल देखिएका गर्भवती आमाहरूलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको बताउनुहुन्छ आधारभूत स्वास्थ्य केन्द्र टकरेका प्रमुख प्रकाश भट्ट।
हाम्रो 35 जनामा पाठेघरको मुखको क्यान्सर जाँच गर्दा एकजनामा युटिएस प्रयास भेटेको छ भने ती महिलाहरूलाई लामो समयको अवधिमा पनि परिवार नियोजन सेवा, इम्प्लान्ट सेवा पनि दिएको छ र सबैलाई स्वास्थ्य सम्बन्धी परामर्श पनि दिएको थियो।
ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई नजिकैको स्वास्थ्य संस्थाबाट प्रजनन स्वास्थ्य सेवा दिने उद्देश्यले चिकित्सक सहित शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययनरत विद्यार्थीको रगतको समूह परीक्षण गर्ने भएको छ। कक्षा 6 10 पढ्ने करिब 15,000 विद्यार्थीको रगतको समूह पत्ता लगाउन रगत परीक्षण गर्ने भएको महानगरका मेडिकल अधिकृत डाक्टर दिवस नेउपानेले जानकारी दिनुभयो। विद्यार्थीको रक्तदाताको रूपमा तथ्याङ्क राख्ने र आवश्यक परेको बेला बोलाउन सक्ने उहाँले बताउनुभयो। महानगरले वैशाखमा नयाँ भर्ना खुलेसँगै विद्यालयमै गएर रगत संकलन गर्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढ़ाएको हो। अभियान अन्तर्गत हिजो मात्रै 10 फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। यस्तै बिहिबार चेक अनादर कसुरमा 9 र मंगलबार चेक अनादर र चोरी मुद्दामा गरी 6 फरार प्रतिवादी पक्राउ परेका थिए। अब अन्तर्राष्ट्रिय समाचार। इरान र संयुक्त राज्य अमेरिका बीच ऐतिहासिक आम्ने सामने वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा जारी रहेको छ। वार्तामा विशेष गरी होर्मुज जलडमरू प्रमुख विवादको विषय बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीच धेरै गहिरो वार्ता भइरहेको बताउँदै वार्ताको परिणाम जे भए पनि अमेरिका युद्धमा विजयी भइसकेको दावी गर्नुभएको छ। यता इरानले भने अमेरिकाको दावी अस्वीकार गर्दै दुई जहाजहरूले होर्मुज जलडमरू पार गरेको भन्ने कुरा नकारेको छ। साथै उक्त जलमार्गबाट कुनै पनि सैन्य जहाज पार गर्न खोजिएमा कड़ा प्रतिक्रिया दिने चेतावनी दिएको छ। यता इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ। तेफहता शहरमा भएको इजरायली आक्रमणमा कम्तीमा 13 जनाको मृत्यु भएको पुष्टि भएको छ। अब आर्थिक समाचार।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम सँगसँगै सामाजिक रूपान्तरणको आधार समेत भएको बताउनु भएको छ। गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको शनिबार काठमाडौँमा आयोजित 27 वार्षिक साधारण सभामा अध्यक्ष दाहालले स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ़ प्रतिबद्धताका साथ अगाडि बढ़न सके नेपाललाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताउनुभयो। अध्यक्ष दाहालले पर्यटन क्षेत्रको दिगो विकासका लागि दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा र स्पष्ट कानूनी संरचना आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा गाउँ पर्यटन मञ्च नेपालका अध्यक्ष शकुन्तला देवकोटाले मुलुकको ग्रामीण पर्यटनको विकास विस्तार र प्रवर्धनमा मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्र बाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेश गर्नु नपर्ने स्पष्ट पारेको छ। वैदेशिक रोजगार विभागबाट यही चैत्र 23 गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढ़ाएको भन्दै अध्यागमनले यसबारे थप स्पष्ट पारेको हो। वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिद लगायतका कागजात पेश गर्नुपर्ने जनाएको थियो। अध्यागमन विभागले जारी गरेको पछिल्लो सूचनामा कुनै पनि किसिमको भ्रममा नपरी गन्तव्य मुलुक र यात्राका बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न आग्रह गरेको छ। भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा 6 महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुक प्रवेशको अनुमति भिसा भएमा सो घोषणा सहित विदेश जान पाउने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा रहेको पनि विभागले जनाएको छ। तनहुँको ऐतिहासिक तथा सांस्कृतिक शहर बन्दीपुर र धार्मिक इतिहास बोकेको ब्यास नगरपालिकालाई जोडेर होमस्टे सर्किट निर्माण प्रक्रिया अगाडि बढेको छ। ब्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा बन्दीपुर केशवतार होमस्टे सर्किट निर्माण हुन लागेको हो। सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो। करिब 25 किलोमिटर चक्रीय दूरीमा फैलिएको यस सर्किटमा 14 होमस्टे र 20 भन्दा बढी गाउँ समेटिने बन्दीपुर गाउँपालिकाका पर्यटन शाखा प्रमुख सुरज भट्टराईले जानकारी दिनुभयो। पहाड़की रानी उपनामले समेत परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुरलाई खुल्ला र जीवन्त सांस्कृतिक संग्रहालयका रूपमा समेत लिने गरिन्छ।
दाङको घोराहीमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रूपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्पालाई 3-0 सोझो सेटमा पराजित गर्दै रूपन्देहीले उपाधि हात पारेको हो। रूपन्देहीले पहिलो सेटमा 25-17, दोस्रो सेटमा 25-18 र तेस्रो सेटमा 30-28 अंकले पाल्पालाई पराजित गरेको हो। उपाधिसँगै विजेता रूपन्देहीले नगद 1,00,000 रूपियाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद 65,000 रूपियाँ, सील्ड मेडल तथा प्रमाणपत्र हात पारेको छ। प्रतियोगितामा रूकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरेका छन्। तेस्रो स्थान प्राप्त रूकुम पूर्वले नगद 35,000 र चौथो स्थान प्राप्त बर्दियाले 15,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ। नेपालकी कराते स्टार एरिका गुरूङ चीनमा जारी कराते वान प्रिमियर लीगको फाइनलमा प्रवेश गरेकी छिन्। चीनको लेसानमा आज भएको सेमी फाइनलमा एरिकाले महिला 68 केजी तौल समूहमा इटलीकी फेराकुटी क्लियोलाई 8-3 हराइन्। योसँगै एरिकाको कम्तीमा रजत पदक पक्का भएको छ। फाइनलमा एरिकाले आइतबार काजकिस्तानकी सोफिया बर्लुत सोभासँग प्रतिस्पर्धा गर्नेछिन्। यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लीगको फाइनलमा एरिका सोफियासँग नै पराजित भएकी थिइन्। नेपालका उदयमान खेलाड़ी निहाना श्रेष्ठले फिडे वर्ल्ड स्कूल टीम चेस च्याम्पियनशीप अन्तर्गत एसियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रजत पदक जितेकी छिन्। श्रेष्ठले 7 खेलबाट 5.5 अंक जोड्दै आफ्नो व्यक्तिगत चौथो वर्ल्ड समूह स्पर्धामा रजत जितेकी हुन्। पदक जित्ने क्रममा निहानाले अस्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तान र सिंगापुरका खेलाड़ीमाथि शानदार जीत निकालेकी थिइन्। उनले चीन विरूद्ध बराबरी तथा पाकिस्तानसँग एक हार बिहोरिन।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशको पहाड़ी र हिमाली भाग लगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथा बाँकी पहाड़ी भागमा आंशिक बादल लाग्ने र तराई भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बागमती र गण्डकी प्रदेशको हिमाली भागका थोरै स्थानहरूमा र बाँकी हिमाली तथा गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा गर्जन चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भरे साँझ 6:33 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तत्कालै सम्बोधन गर्नुपर्ने काम र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विकास निर्माण सहित दीर्घकालीन महत्वका योजना वर्गीकरण गर्ने सरकारको तयारी। आगामी वैशाख 2 गतेदेखि देशभर आर्थिक गणनाको काम शुरू हुँदै तयारी अन्तिम चरणमा। एक वर्षको अवधिमा 7648 विपदका घटना घटेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क। आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न सरकारले निर्देशन दिएपछि नेपाल चिकित्सक संघको ध्यान आकर्षण। र पाकिस्तानको इस्लामाबादमा अमेरिका इरान बीच वार्ता जारी, होर्मुज जल डमरूको विषय वार्ताको मुख्य चुनौती। यो सँगै बिहान 7 बजेको समाचार सकियो। यसपछि समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।